علیکم جی، مکتب غامدی کی ایک اور نشست میں خوش آمدید۔ یہ اس سلسلے کی ساتویں نشست ہے اور پردے کا موضوع زیر بحث ہے۔ گزشتہ جتنی بھی نشستیں ہوئیں، یہاں پر اس وقت ہم موجود ہیں، آپ لائیو ہمیں دیکھ رہے ہیں غامدی صاحب کی اسٹڈی سے ڈیلس میں، ہم نے پردے کے اوپر بہت تفصیل سے غامدی صاحب کا نقطہ نظر جانا۔ نقطہ نظر اس معنی میں کہ جو لوگ ان کے افکار پہ تنقید کرتے ہیں اور سورہ احزاب کو اصل قرار دیتے ہیں اور اس سے پردے کے احکام برآمد کرتے ہیں، تو غامدی صاحب نے بہت تفصیل سے اس پہ گفتگو کی تھی۔ آج کی نشست میں ہم انشاءاللہ جو غامدی صاحب کا اپنا تصور ہے، جس کو وہ مرد و زن کے اختلاط سے تعبیر کرتے ہیں، اس میں وہ کیا کہتے ہیں، کس صورت کو اصل قرار دیتے ہیں، کیوں قرار دیتے ہیں، اور عذاب کے مقابلے میں یہ صورت کیسے مستقل بذات مسلمانوں کو اختلاط کے حوالے سے ایٹیکیٹس بتا رہی ہے، یہ جانیں گے۔ لیکن اس سے پہلے ایک سوال جو کہ بڑا اہم سوال ہے، لوگوں نے بھی پوچھا، ہمارے اپنے ذہن میں بھی آتا ہے جو دین کے طالب علم ہیں، کہ غامدی صاحب نے سورہ احزاب کی جو انٹرپریٹیشن کی، اور انہوں نے کل یہ بتایا تھا کہ وہ اس میں منفرد نہیں ہیں، باقی معاصر علماء بھی اور کچھ متقدمین، انہوں نے بھی اس سے ملتی جلتی آرا قائم کی ہے کہ یہ ازواج مطہرات کے ساتھ خاص تھی۔ لیکن سوال یہ پیدا ہوتا ہے کہ ان احکام کو جو اولین مخاطبین اس عہد میں موجود تھے، یعنی رسول اللہ کی بیٹیاں، عام مومنین عورتیں، انہوں نے کیسے سمجھا؟ کیا انہوں نے بھی یہ پابندیاں اختیار کر لی تھیں جو ازواج مطہرات نے اختیار کیں؟ کیا انہوں نے بھی اپنے گھروں کے آگے پردے لگا لیے تھے؟ کیا انہوں نے بھی گھروں سے نکلنے پر پابندی عائد کر لی تھی؟ وہ مسجدوں میں نہیں جاتی تھی، وہ عام میل جول ان کے یہاں نہیں تھا، یا وہ کام نہیں کرتی تھیں؟ اور کیا انہوں نے سورہ احزاب کے ان احکامات کی روشنی میں ازواج مطہرات کو اپنا رول ماڈل سمجھتے ہوئے یہ پابندیاں قبول کر لی تھیں؟ یہ بہت اہم سوال ہے۔ تو اس سوال پہ اس طرح کل غامدی صاحب نے تذکرہ بھی کیا تھا کہ بہت سارے لوگوں نے تحقیق کی ہے، کچھ معاصر محققین بھی ہیں، انہی میں سے ہمارے ایک دوست اور ایک بڑے جلیل قدر عالم ڈاکٹر عامر گزدر کا مقالہ، جس کا غامدی صاحب اس گفتگو میں کئی دفعہ ذکر کر چکے ہیں، تو مجھے یہ مناسب محسوس ہوا کہ اس مقالے کا اس سوال کی روشنی میں ایک خلاصہ میں آپ کے سامنے پیش کر دوں، اور پھر میری درخواست ہوگی کہ جو لوگ عربی جانتے ہیں وہ ان کا مقالہ دیکھ سکتے ہیں، اور انشاءاللہ وہ اردو زبان میں بھی جلد شائع ہو جائے گا۔ تو اس سوال کا جواب ان کے مقالے کی روشنی میں، یہ کل 9 جملے ہیں، 9 نکات ہیں جن میں میں یہ بیان کرنا چاہتا ہوں۔ مستند ترین آثار اور روایتوں سے بھی یہی ثابت ہوتا ہے کہ عہد رسالت میں بھی عملاً ان احکام کی پابندی صرف اور صرف آپ صلی اللہ علیہ وسلم کی ازواج کے ساتھ خاص تھی۔ ان احکام کا آپ کی بیٹیوں کو نہ پابند کیا گیا تھا اور نہ عام صحابیات کو پابند کیا تھا۔ تیسری بات یہ ہے کہ خود عام صحابیات نے بھی ازواج مطہرات کو ان احکام میں عملاً کبھی اپنے لیے اسوہ قرار نہیں دیا، اسی لیے کہ اللہ تعالیٰ نے یہ کہہ دیا تھا کہ ان کا مقام عام عورتوں کی طرح نہیں ہے، گویا یہ خود ان پر واضح تھا جو تخصیص نے کر دی تھی۔ چوتھا نقطہ یہ کہ کسی صحابی کے گھر میں مرد و زن کے مابین اختلاط کو روکنے کے لیے کوئی پردہ نہیں لٹکایا گیا، روایت اور آثار کا ذخیرہ اس کی تائید نہیں کرتا۔ پانچواں نقطہ یہ کہ عام مسلمان عورتیں ان احکام کے نزول کے بعد بھی گھروں سے باہر نکلتیں، اجتماعی زندگی کی مصروفیات میں حصہ لیتی تھیں، نمازوں میں شریک ہوا کرتی تھیں، اختلاط کے مواقع پر عہد رسالت میں بھی ان پر کبھی کوئی پابندی عائد نہیں کی گئی۔ چھٹا نقطہ یہ کہ کام کاج کرنے والی عورتوں کو گھر سے نکلنے سے کبھی نہیں روکا گیا، نہ انہیں مکمل نقاب میں رہنے کے لیے کوئی پابندی یا حکم دیا گیا۔ ساتواں نقطہ یہ کہ روایتوں ہی سے معلوم ہوتا ہے کہ ان احکام کے نازل ہونے کے بعد ازواج مطہرات کو غزوات میں شریک ہونے سے روک لیا گیا تھا، جبکہ عام صحابیات کو یہ اجازت حاصل تھی۔ آپ نے سنا ہوگا کہ یہ صحابیات مدد معاونت کے لیے غزوات میں جاتی تھیں۔ آٹھواں نقطہ یہ کہ یہاں تک کہ رسول اللہ صلی اللہ علیہ وسلم کی رخصت ہو جانے کے بعد بھی روایتوں سے ثابت ہے کہ عام مسلمان مرد و زن بیت اللہ کا بغیر کسی تردد کے طواف کرتے تھے، ان پر کوئی پابندی نہیں تھی، جبکہ رسول اللہ صلی اللہ علیہ وسلم کے ازواج کو لوگوں سے الگ کر کے طواف کروایا جاتا تھا۔ یہ بہت اہم نقطہ ہے۔ صحابہ کرام میں بھی اس صحابہ کرام رضوان اللہ اجمعین نے بھی اس تخصیص کو باقی رکھا، اور صحیح بخاری کی روایت ہے جس میں بیان ہوتا ہے کہ سیدنا عمر نے اپنے زمانہ خلافت میں بھی ازواج مطہرات کو حج پر جانے سے روک دیا تھا، اور پھر آخر میں بالآخر انہوں نے ان کو ایک اجازت کنڈیشنل دے دی تھی۔ اور نواں نقطہ یہ کہ آیت حجاب کے شان نزول کی صحیح روایات، جس میں بیان ہوا ہے کہ اس حکم کے نازل ہونے سے پہلے سیدنا عمر نے رسول اللہ کو مشورہ دیا تھا کہ آپ اپنی ازواج کو لوگوں کے سامنے آنے سے روکیں، انہوں نے بھی عام مسلمان عورتوں کو कभी ये बात नहीं कही जो उन्होंने अजवाजे मुतहरात को कही थी। यानी खुद रसूल सल्लल्लाहु अलैहि वसल्लम को भी जब मशवरा दिया सैयदना उमर ने, तो अजवाजे मुतहरात ही के जिम्मन में दिया, इसके अलावा नहीं दिया। तो ये चंद नुकात मैंने कहा मैं आपके सामने पेश कर दूं। इन तमाम नुकात के तायीद और शवाहिद में आसार और रिवायात का एक बड़ा ज़खीरा डॉक्टर हसन तुराबी, शेख अब्दुल हलीम, इसी तरीके से हमारे दोस्त जेलुकद्र आलिम आमिर गज़दर साहब ने अपने मुकाले में जमा कर दिया है। और मैं यहाँ आखिरी बातें बता दूँ कि जितनी रिवायात इन हजरात ने पेश की हैं वो फ़न हदीस की रोशनी में जरो तादील और तहकीक के मयारात पर सनदन पूरी उतरती हैं, बनिस्बत उन रिवायात के जिन पे हमने गामदी साहब से पिछली नशिस्त में बात की थी और वो ज़यीफ़ रिवायात हैं। तो ये चंद चीज़ें इब्तदा में मैंने पेश की हैं, इन्हीं की रोशनी में आज गाम साहब सलाम अलैकुम खैरियत से हैं।
जी वालेकुम
माजरत,
सलाम।
मैंने दराज नफसी की, लेकिन मुझे लगा कि ये चीज़ इस नौयत की है कि मैं इसको पेश करूँ।
नहीं, बहुत अच्छा किया आपने, रवायात तो आसार की तरफ भी तवज्जो दिला दी।
जी, तो हम सब पहले तो ये बताइएगा कि ये जो चीज़ें मैंने बयान की इससे बज़ाहिर ये लगता है कि जो मौक़िफ़ आपने कुरान मजीद की नुसूस के दाखिली शवाहिद सियाक व सबाक उसके अल्फाज से अखज़ किया था, तारीख़ की आसार व रिवायात और मुस्तनद तरीन वो भी उसकी तायीद करती हैं, पूरी इस गुफ्तगू कैसे देखते हैं?
मैं इससे वाकिफ़ हूँ। देखिए, मैं तो इसको उलट कर देखूँगा कि रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम की अजवाज मुतहरात के बारे में कुछ खसूसी अहकाम दिए गए। कुरान मजीद ने उसके पस मंज़र को इस खूबी के साथ वाज़े कर दिया है कि किसी और चीज़ की तरफ देखने की ज़रूरत ही बाकी नहीं रहती। हम आदी हो चुके हैं कि हम कुरान मजीद के बारे में ये ख्याल करते हैं कि वो कोई वाज़े कर देने वाली किताब ही नहीं है। बदकिस्मती से कुरान को हमने उस जगह कभी रखा ही नहीं जहाँ वो है। यानी आप अंदाज़ा कीजिए कि वो पूरी सराहत के साथ कह रहा होगा कि हमने तो सिर्फ ये चीज़ें हराम की हैं, और हम उसके मुकाबले में कोई रवायत, कोई किस्सा, कोई तारीख पेश फरमा देंगे। यानी कुरान के अल्फाज पर गुफ्तगू ही नहीं करेंगे, उसके साथ किसी रवायत या किस्से का कोई रिलेशन, ताल्लुक वाजे करने की सही नहीं करेंगे। यानी ऐसे लगता है कि जैसे कुरान मजीद ना तो अपनी बात कह सकता है, ना उसे वाजे कर सकता है, ना अपना पस मंज़र बता सकता है, जबकि कुरान का अपना दावा यह है कि वो बेलिसानिन अरबियन मुबीन है, वाजे कर देने वाली ज़ुबान में अपनी बात कर रहा है। तो मैंने अर्ज़ किया कि मैं तो उसको उलट के देखूँगा कि अगर ये जो कुरान मजीद में बातें फरमाई गई हैं इनका पाबंद सहाबियात को भी किया गया होता, या सहाबियात ने इसको इख्तियार किया होता, तो आपका रवायात व आसार का ज़खीरा भरा हुआ होता इससे। इसलिए कि ये मामूली चीज़ नहीं थी। यानी कुरान नाजिल हुआ और अजवाज मुताहरात ने उसको इख्तियार कर लिया। अजवाज मुताहरात को भी पहले इसी तरह से इंतखाब का हक दिया गया। मैंने तो वाज़े किया ना कि
जी
वहाँ बात शुरू कहाँ से हुई है। तो ये दूसरी सहाबियात को अगर लोग पाबंद करते हैं, अब मस्जिदों में नहीं आओगी, अब बाहर नहीं जाओगी, अब कोई अपने रेवड़ चढ़ाने के लिए नहीं जाएगी, कोई खेत में काम करने के लिए नहीं जाएगी, उसके बाद आप देखिए ये सब कुछ हो रहा है मदीने में। यानी अगर पर्दे लटकाए जाते तो अगले दिन ये खबर होती
जी
एक पूरे शहर में, एक पूरी बस्ती में। इस तरह का कोई मामला आपको सहाबा के दौर में, रिसालत बाप सल्लल्लाहु अलैहि वसल्लम के दौर में सिरे से नज़र नहीं आता।
कहते हैं वो औरतें निकलती थी, काम करती थी, रसूल ने उठी में बिठाया उनको।
बिल्कुल वाजे है ये सब कुछ, और इसमें इतना बड़ा ज़खीरा मौजूद है तारीख का। लेकिन मैं तो ये समझता हूँ कि जब अल्लाह की किताब किसी चीज़ को वाजे कर दे तो उसके बाद हर शख्स को सरे तस्लीम खम करके बैठना चाहिए। अगर कुरान समझ में नहीं आ रहा तो सवाल उस पर करना चाहिए। लेकिन ये बड़ी बदकिस्मती की बात है कि कुरान मजीद बात को वहाँ तक ले गया, यानी यहाँ से शुरू किया उसने। जैसे कि आपने देखा कि पैगंबर की बीवियों, अगर तुम आम औरतों की ज़िंदगी बसर करना चाहती हो और दुनिया की जीनतों में उस तरह रहनी चाहती हो, तो आओ हम तुम्हें खुशलूबी से रवाना कर देते हैं। ये तो नहीं कहा कि तुम ईमान से निकल जाओगी। यानी वो पहले मरहले ही में उन्हें आम औरतों की ज़िंदगी में और इस ख़ास ज़िंदगी में इंतखाब का हक़ दिया जा रहा है। वहाँ से कुरान ने बात शुरू की और तदरीजी इंकशाफ के साथ वो वहाँ ले गया जहाँ ख़ात्मे पे उसने कहा कि ये पस मंज़र है जिसमें हम ये पाबंदियाँ लगा रहे हैं, ये हिदायात दे रहे हैं, ये मुनाफिक अगर इसके बाद भी बाज ना आए तो हम इनके साथ ये सलूक करेंगे। इतनी वाज़े सूरत हाल है। यानी अगर कुरान में तदब्बुर का ज़ौक हो तो मैं कहता हूँ कि इसके बाद ये कहना कि अब कोई रवायत दिखाइए, आसार दिखाइए, मुझे तो कुरान मजीद की इहानत महसूस होती है। इस वजह से मैं आम तौर पर इस तरह की ताईद में चीज़ें नहीं पेश करता, लेकिन बहुत लोगों ने इस पे काम किया है, जैसे हसन तुराबी हैं, जैसे अब्दुल हलीम हैं, जैसे आमिर गजदर साहब हैं, इन्होंने काम किया है इस पर। तो जिन लोगों को इसका शौक़ है वो ज़रा देखें उनका काम, दसियों रवायात आपको बता रही होंगी, औरतें जंगों में जा रही हैं, अपने सामान के गट्ठे सर पर उठा के ला रही हैं, लकड़ियां ला रही हैं, और ये आखिर तक रहा है, यानी लोगों से बातें कर रही हैं, मस्जिद में बैठी हुई हैं, जुमे के खुतबे में सवालात कर रही हैं, ईद के मौके के ऊपर जमा हो रही हैं, यानी ये जो बातें कही गई हैं, औरत का असल दायरा अमल उसका घर है, इनमें से किसी के कोई अदना आसार भी आपको अहदे सहाबा या अहदे रिसालत पर नज़र नहीं आते। लेकिन मैं ये देखने जाऊं क्यों? इस्तदलाल के लिए नहीं जाऊंगा, इत्मीनान के लिए चले जाइए आप।
लेकिन हम सब इस पर भी थोड़ी सी बात करें, फिर हम असल मौजू सूरह नूर की तरफ आ जाते हैं। ये एक बंदा मोमिन के लिए या मसलन एक साहिब इल्म के लिए तशवीश का मकाम तो पैदा होता है ना। मान लिया कुरान मजीद एक बात कह रहा था, लेकिन हम ये सोचते हैं कि जब कुरान ने एक बात कही है तो ये कैसे हो सकता है कि साहब किराम और ख़ुद रसूल सल्लम और बाकी लोग और अव्वलीन मुखातबीन उससे मुख्तलिफ अमल करें। तो फिर रिवायत तो फिर यानी हमें खड़ा कर देती है ना कि हम रिवायत की तौजीह करें, नहीं तो फिर कुरान मजीद पे असर गौर कर, हो सकता है हम गलत ही हों।
मैं रोक तो नहीं रहा, देखिए मैं तो खुद अपनी ज़िंदगी का आखिरी प्रोजेक्ट जो है वो रवायाती पे कर रहा हूँ, यानी रोक नहीं रहा। हमें ये जानना चाहिए कि जब एक चीज़ को कुरान मजीद इस वजाहत के साथ बयान कर दे, तो फिर इस तरह के किस्से, रवायात, तारीख, आसार, ये सिर्फ इसलिए देखने चाहिए कि सूरत हाल को हम जानना चाहते हैं, ये अच्छी बात है, लेकिन इस्तदलाल के लिए नहीं।
बिल्कुल ठीक हो गया।
इस्तदलाल कुरान मजीद का मुहकम इस्तदलाल है, वो वाज़े हो गया, बात को मान कर जाइए। यानी मैं इस तरह के मौके पर वो सवाल करूंगा जो अल्लाह ताला ने सैयदना इब्राहिम से किया था। उन्होंने कहा कि ज़रा मुझे बताइए कि आप कैसे मुर्दों को ज़िंदा करते हैं, तो अल्लाह ताला ने पहली बात क्या कही, अवलम तोमिन, मानते नहीं। उन्होंने कहा लयत्मइन्ना कल्बी, तो इत्मीनान कल्ब के लिए तारीख पढ़िए, रवायात पढ़िए, जो जी चाहे पढ़िए आप जाके। मैं भी सारी ज़िंदगी पढ़ता रहा हूँ, लेकिन कुरान मजीद जब किसी चीज़ को वाजे कर देता है, मौजू बनाकर वाजे कर देता है, तो फिर उस पर बाहर की किसी चीज़ को असरअंदाज नहीं होना चाहिए, और उसके इस्तदलाल को समझना चाहिए। वह अल्लाह की किताब है और अपने बारे में ये कह रहा है कि तमाम मजहबी मामलात में इख्तलाफात का फ़ैसला करना मेरा काम है, ले यहकुम बैनुन नास फी मख्तलफू फी। कुरान मजीद पर ये एतमाद, कुरान से ये ताल्लुक़, कुरान का ये फ़हम, कुरान में तदब्बुर के लिए इस तरीके से अंदर दाखिल होना, ए काश लोग इसको इल्म का मौजू बनाएं, तो बहुत सी चीज़ें वैसे ही वाजे हो जाएं। तो ये बात अल्लाह का शुक्र है कि तारीख भी इसी की शहादत देती है, आसार भी इसी की शहादत देते हैं, सहाबा कराम का अमल भी इसी की शहादत देता है, अल्हम्दुलिल्लाह, अल्लाह का शुक्र है। लेकिन इससे मेरे यकीन में अदना दर्जे का इजाफा नहीं होगा, इसलिए कि वो यकीन कुरान ने आखिरी दर्जे में पैदा कर दिया है।
बिल्कुल सही। आम साहब हम बढ़ते हैं सूरह नूर की तरफ। आखिरी नुक्ता जो इस पूरी बहस में सवालात से ये वाज़े हुआ, बहुत ज़्यादा सवालात हमें मौसूल हो रहे हैं इस पूरी बहस के दौरान। मुझे ये लगता है कि जो भी आप बात बयान करते हैं इब्तदा में उसकी एक बड़ी मुज़ाहमत होती है, लेकिन जैसे ही आप उसकी ताईद में कोई तारीखी शहादत भी पेश करते हैं और एक कहते हैं मैं इसमें मुनफरिद नहीं हूँ, या कम से कम इल्म की रिवायत में इस बहस को बयान कर देते हैं कि पहले से हो रही है, तो लोग कबूल करते हैं। आपको लगता है कि ये जो पूरी इल्म की आज रिवायत है मजहबी उलूम पे, ये अपनी तुरास और तारीख से कुछ अजनबियत का शिकार हो गई है? उनके लिए सब मौजू नए नए हैं जो बात कर रहे हैं हम।
कह सकते हैं आप, लेकिन मैं आपसे अर्ज़ करता हूँ कि अगर लोग सिर्फ अपने यहाँ के किसी आलिम की बात सुन के मुतमिन ना हो जाएं, अगर वो एक चलती हुई चीज़ से इतने मरूब मुतासर ना हो जाया करें कि किसी और चीज़ की तरफ देखें ही नहीं, तो फिर आप देखेंगे कि आपके इल्मी ज़खीरे में भी बहुत आला दर्जे की चीज़ें मौजूद होती हैं। अहले इल्म बहसें कर चुके होते हैं, बहुत सी चीज़ें ऐसी होती हैं जिनमें उनकी राय बिल्कुल दुरुस्त होती है, आपको सिर्फ इस्तदलाल को मज़ीद वाज़े करना होता है। मैंने इसमें भी ये कहा था कि एक जरीरुल कदर उलमा का पूरा गिरोह है जो यही बात कहता है कि ये अजवाज मुताहरात के साथ ख़ास अहकाम है, ख़ास पस मंज़र में दिए गए हैं, लेकिन वो पस मंज़र क्या है, कुरान उसको कैसे बयान करता है, पूरी सूरा में वो किस तरीके से नुमाया होता है। तो हमारा कंट्रीब्यूशन ये है, यानी मदरसा फराही में ये जो काम हुआ है इससे कुरान मजीद के फहम के वो पहलू नुमाया होकर सामने आ गए। तो यहाँ कोई नया नतीजा नहीं बयान किया जा रहा, लेकिन उस नतीजे तक पहुंचने के प्रोसेस और अप्रोच को वाजे किया जा रहा है कि वो कैसे निकलता है वो नतीजा। और मेरे नज़दीक ज़्यादा दिलचस्पी की चीज़ ये होनी चाहिए सच्चे अहले इल्म के लिए।
बिल्कुल ठीक है। तो हम सब आते हैं और अब मैं चाहूँगा कि सूरह नूर, जिसको आप इन मामलात में असल करार देते हैं, उसका पस मंज़र बताएं। वो कब नाजिल हुई, यानी ये अहज़ाब से पहले क्या मर्दुज़न का इख्तलात नहीं हो रहा था? वो नाजिल हुई तो खुद सूरह का कंटेंट कैसे बताता है उसके अहज़ाब के सामने रख के कि ये असल वो मकाम है जहाँ पर ये एटिकेट ज़ेरे
ये
बहस?
बात, अच्छा सवाल आपने किया। देखिए, वहाँ बात कहाँ से शुरू हुई? वहाँ बात असल में रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम के साथ मुसलमानों के ताल्लुक़ से शुरू हुई है। फिर वो वहाँ पहुँची जहाँ आपकी अजवाजे मुताहरात को तख़ीर दी गई, यानी इंतखाब का हक दिया गया। पस मंज़र यहाँ से शुरू हुआ और फिर तदरीज से हिदायात सामने आना शुरू हुई और वाज़े हो गया आखिर में पहुँचते पहुँचते कि क्या चीज़ है जिसको पेश नज़र रख कर ये वक्ती तदाबीर इख्तियार की जा रही है, ये हिदायत दी जा रही हैं। तो मैंने ये अर्ज़ किया था कि इस तरह लोगों पर ये वाज़े करने की ज़रूरत है कि ये कुरान मजीद ये कोई 4 या 5 या 10 या 2 या 200 या 400 हिदायत को एक दो करके नहीं लिखा गया। ये एक पैगंबर की सरगुज़श्त इंतज़ार है, यानी अल्लाह का पैगंबर ज़मीन पर मौजूद है, इसमें मार के हो रहे हैं, इसमें दावत पेश की जा रही है, इसमें हबशा की हिजरत हो रही है, इसमें लोगों को सताया जा रहा है, इसमें बदर उहद हो रहे हैं, इसमें हुनैन का मारका हो रहा है, इसमें खैबर पर सवालात उठ रहे हैं। इसलिए इसको एक जिंदा किताब के तौर पर पढ़ें। इसमें दर हकीकत वो 22-23 साल की पूरी जद्दोजहद बयान हो गई है, यानी अल्लाह ताला क्या कह रहे थे, पैगंबर क्या कह रहे थे, सहाबा क्या कर रहे थे। इसमें बेशुमार चीज़ें आपको ऐसी मिलेंगी कि जिसको आप हैरान होंगे कि ये हमारे इस तरह के मौजूदा माहौल से बिल्कुल गैर मुतल्लिक है, लेकिन वो दीन के लिहाज से बड़ी अहम है। इसलिए कि उसमें पैगंबर की शख्सियत, उनकी जद्दोजहद, उनका कारनामा, वो किस मिशन पर आए थे, उन्होंने किस तरह से इत्माम हुज्जत किया, वो सब नुमाया होता है। वो जो जमात जिसको आप जमात सहाबा कहते हैं, जिसकी बहुत बड़ी खसूसियत ये है कि ये जमात है जिसने ये दीन सारा हमको मुंतकिल किया है, वो कौन लोग थे, वो किन मराहल से गुजरे, बद्र उहद में उनकी सीरत क्या थी, उनका किरदार क्या था, हुजूर के साथ उनके ताल्लुक की नौयत, अजवाज मुताहरात जिन्होंने हमें घर की जिंदगी बताई कौन थी, क्या हैसियत थी उनकी, कैसे उन्हें माए करार दे दिया गया, ये सब चीजें वहां जेरे बहस है। तो जब आप कुरान मजीद को इस तरह पढ़ेंगे तो फिर आपको मालूम होगा कि वो आफाकी कैसे होता है और वो मुकामी कैसे होता है, यानी उसकी दोनों जहतें आपके सामने आएंगी। वो उस वक्त कितनी जिंदा किताब के तौर पर बात कर रहा है और फिर जिन हकायक को बयान कर रहा है वो हकायक किस तरह से आलमगीर हो जाते हैं, ये फहम है कुरान मजीद का, जिसकी तरफ मैंने तवज्जो दिलाने की कोशिश की। तो मैं ये अर्ज़ कर रहा था कि अहज़ाब में बात वहाँ से शुरू हुई और तदरीजी इंकशाफ के तरीके पर कुरान मजीद हमें वहाँ ले गया जहाँ बिल्कुल पस मंज़र वाज़ हो गया। अब उसी तरह ज़रा नूर में आ जाइए, यहाँ देखिए बात ही और जगह शुरू हुई, यहाँ बात यहाँ से शुरू हुई है कि अल्लाह ताला ये फरमा रहे हैं कि जना को हर हाल में जुर्म करार दिया जाएगा, यानी बात ही यहाँ से शुरू हुई है। सूरा को आप खोलिए बगैर किसी तमहीद के ये बात शुरू हो जाती है, अज़ानियत व अज़ानी, यानी यहाँ क्या है कि सोसाइटी के अंदर जना किसी हाल में भी बर्दाश्त नहीं किया जा सकता। और ये मैं आपसे अर्ज़ करूँ कि दुनिया भर में जितने माशरे हैं, पैगंबर जो माशरा बनाते हैं उसमें अगर आप फारिग चीज़ें मुतय्यन करें तो उसमें जो तीन बड़ी चीज़ें होंगी उनमें से एक चीज़ ये बदकारी के मामले में हमारे दीन का रवैया है, यानी बदकारी खा ये शादी के बाद की जाए या शादी से पहले की जाए, दोनों सूरतों में तीसरा बड़ा जुर्म करार दी गई है, गुनाह भी और जुर्म भी। पहला क्या है? शिर्क। दूसरा क्या है? कत्ल। और तीसरा बदकारी। इसकी वजह क्या है? मैं इस वक्त उस पर गुफ्तगू नहीं करूँगा, मैं बहुत दफ़ा इस पर गुफ्तगू कर चुका हूँ कि वो क्या पस मंज़र है, अल्लाह की क्या स्कीम है, ख़ानदान का इदारा कैसे वजूद में लाया गया है जिसको सामने रख कर इसको एक बड़ा जुर्म करार दे दिया गया।
ठीक।
इसके बारे में बताया गया कि ये सिर्फ गुनाह नहीं है, इससे आगे बढ़कर ये जुर्म है, इसका इस्तिसाल किया जाएगा, इस पर सज़ा दी जाएगी। जुर्म किसको कहते हैं? यानी जिसमें माशरे को हक दे दिया जाता है कि वो उसका इस्तिसाल करे, उस जुर्म को ख़त्म करने की कोशिश करे या उस पर किसी जजा व सजा का निज़ाम बनाए, ये किया गया। जना की तोहमत ज़ेर बहस आ गई उसके बाद, यानी देखिए बात उसी तरह चल रही है। زنا کی تہمت لگانے والے تہمت کے ذیل میں یا پس منظر میں اس واقعے کی طرف اشارات کر دیے گئے جو سیدہ عائشہ کے بارے میں بیان کیا جاتا ہے کہ ہوا، اور لوگوں کو بڑی سخت تنبیہ کی گئی کہ ان کا یہ کام نہیں ہے کہ وہ اس طرح کی فاحشہ کی اشاعت کریں یا سوسائٹی میں ان چیزوں کو اس طرح سے بیان کریں یا اپنی مسلمان عورتوں کے بارے میں جو بھولی بالی ہیں، پاک طینت ہیں، ایسے الزامات لگائیں۔ تو الزامات لگانا، سوسائٹی میں افواہیں پھیلانا، لوگوں کے کردار پر حملہ کرنا، اب یہ دیکھیے یہاں پہ کوئی چیز خصوصی نہیں ہے، یہ سب کی سب عمومی چیزیں، یعنی زنا کا ارتکاب، کنوارے کریں، شادی شدہ کریں، زنا کی تہمت میں لگاؤں، آپ لگائیں، زید لگائیں، کوئی لگائے، یہ سب چیزیں قانون کے طور پر زیر بحث آ رہی ہیں، سب کچھ عوام کے لیے۔ یہ سارا سلسلہ بیان جو ہے یہ ایک بشارت پر جا کر ختم ہوا ہے، یعنی مسئلہ پیدا ہو گیا نا، یہ مسئلہ جس کے مختلف پہلوؤں کو سورہ واضح کرتی آ رہی ہے، وہ بشارت کیا ہے، ذرا اس کو سنیے، جس کے بعد آپ دیکھیں کہ کیسے اللہ کی کتاب ایک تدریج کے ساتھ اگر آپ اس کے اندر اترتے ہیں تو بات کو اٹھاتی ہے اور وہ لے جاتی ہے۔ تہمتیں لگائی گئی ہیں، ان عورتوں پر لگائی گئی ہیں جو معصوم ہیں، بھولی بالی عورتیں ہیں۔ یہ سب کچھ بیان کرنے کے بعد اللہ تعالیٰ بشارت دیتے ہیں، یہ ختم کرتے ہیں سلسلہ، کیا ہے؟ الخبیثات للخبیثین والخبیثون للخبیثات والطیبات للطیبین والطیبون للطیبات اولئک مبرؤون مما یقولون لهم مغفرۃ ورزق کریم۔ کہ یہ دنیا کی زندگی میں تو یہ سب ملے جلے ہیں، یہاں پر کردار اور اخلاق کی خباثت اور انسان کا پاکیزہ اور طیب رویہ، اس کو الگ الگ کرنا ممکن نہیں ہے۔ ہو سکتا ہے کہ ایک خبیث ترین عورت کسی بڑے ہی پاکیزہ نفس انسان کے نکاح میں ہو، اور ہو سکتا ہے کہ اس کے برخلاف اور برعکس ہو۔ تو بشارت کیا ہے کہ ایک وہ دن آنے والا ہے، ساری تنبیہات ہو گئیں، سارا حکم بیان کر دیا گیا، اس دن خبیث عورتیں خبیث مردوں کے لیے ہوں گی، یعنی وہ دن آنے والا ہے، اس دن خبیث عورتیں خبیث مردوں کے لیے ہوں گی۔ اور یہاں خبیث کا لفظ کس معنی میں استعمال کیا جا رہا ہے؟ یعنی جو بدکاری، فحاشی اور اس طرح کی چیزوں کو اپنی زندگی بنا لیتی ہیں، موضوع ہی وہی ہے سارا کا سارا۔ یعنی اب یہ کوئی رسالت ماں، آپ صلی اللہ علیہ وسلم کا گھرانا، آپ کی ازواج، آپ کی بیٹیاں، ان کے ساتھ کوئی خاص معاملہ نہیں ہے۔ تہمت لگانا، بدکاری کی تہمت لگانا، بدکاری کا ارتکاب کرنا، مرد کرے، عورت کرے، الزانیہ تو الزانی، یعنی وہ بات بھی وہاں سے شروع کی گئی۔ اس دن خبیث عورتیں خبیث مردوں کے لیے ہوں گی اور خبیث مرد خبیث عورتوں کے لیے، یعنی اس میں تسلی کیا دی جا رہی ہے کہ دنیا کی زندگی میں تو ہم یہ فیصلے نہیں کریں گے، زیادہ سے زیادہ کسی جرم کا ارتکاب ہوگا سزا دے دیں گے، وہ بھی ہو سکتا ہے سامنے آئے، ہو سکتا نہ آئے، لیکن ہم جو جنت بنانے والے ہیں اس میں یہ ترتیب الٹ دیں گے، یعنی اس میں یہ ہوگا۔ اسی طرح پاکیزہ عورتیں پاکیزہ مردوں کے لیے ہوں گی اور پاکیزہ مرد پاکیزہ عورتوں کے لیے، وہ ان باتوں سے بری ہوں گے جو لوگ ان کے بارے میں کہتے ہیں، یعنی سب تہمتوں سے بری ہو کر خدا کی جنت میں داخل ہو جائیں گے، ان کے لیے وہاں مغفرت ہے اور عزت کی روزی ہے۔ یہ بشارت دی، یہ بشارت دینے کے فوراً بعد کہا کہ یہ پاکیزگی جو وہاں حاصل ہونی ہے اس کے لیے جانتے ہو یہاں کیا ضروری ہے؟ اب وہ احکام شروع ہو گئے۔
اچھا،
یعنی اس طرح یہ سورہ میں تمہید اٹھائی گئی ہے، اور اس کے فوراً بعد کیا ہے؟ یا ایھا الذین آمنوا لا تدخلوا بیوتاً غیر بیوتکم، ایمان والو اسی پاکیزگی کے لیے ضروری ہے کہ تم اپنے گھروں کے سوا دوسروں کے گھروں میں داخل نہ ہوا کرو۔ یہاں سے بات شروع کی، یعنی میں نے اس لیے بتایا کہ جس وقت اللہ تعالیٰ عام احکام دیتے ہیں، مجھے دیتے ہیں، آپ کو دیتے ہیں، تو آپ دیکھیے کس پس منظر سے اس کو اٹھاتے ہیں۔ یہ ایک پہلے وہ جنت کی تصویر سامنے رکھی ہے، پس منظر میں وہ جرائم ہیں جو سوسائٹی کے اندر ہوتے ہیں، اپنا نقطہ نظر واضح کیا ہے کہ بدکاری کسی حال میں بھی گوارا نہیں ہے۔ یہ بتانے کے بعد اب یہ کہا جا رہا ہے کہ یہ جو بدکاری ہے اس کی طرف جانے کے رستے بند کرنے ہیں، یعنی وہاں کیا مقصود تھا؟ رسالت میں آپ صلی اللہ علیہ وسلم کے گھرانے کو، آپ کی ازواج مطہرات کو، آپ کی بیٹیوں کو اور عام مسلمان خواتین کو اذیتوں سے بچایا جائے، منافقین کی رشوہ دوانیوں سے محفوظ کیا جائے، یعنی وہ مقصد ہی بالکل دوسرا تھا۔ یہاں مقصد کیا ہے؟ سوسائٹی میں پاکیزگی پیدا کی، زنا اور بدکاری کے عوامل کو ختم کیا جائے، عفت اور حیا کے لیے کچھ ہدایات دی جائیں، گھروں کو محفوظ کیا جائے، یعنی یہاں بالکل دوسرا پس منظر ہے سورہ نور میں۔ اور آپ یہ دیکھیے کہ اس میں سب سے پہلے بات کہاں سے شروع کی ہے؟ بات یہاں سے شروع کیا ہے کہ یا ایھا الذین آمنوا لا تدخلوا بیوتاً غیر بیوتکم حتی تستانسوا وتسلموا علی اہلھا، ایمان والو تم اپنے گھروں کے سوا دوسروں کے گھروں میں داخل نہ ہوا کرو جب تک کہ تعارف نہ پیدا کر لو. ایمان والو یعنی عام مسلمانوں کو اب ہدایت کی جا رہی ہے. وہاں کیا تھا؟ یا نسان نبی، نبی کی بیویوں، یعنی وہاں پر ایک خاص جگہ سے خطاب کیا جا رہا تھا. یہاں ایمان والو، اور آپ دیکھیں گے یہاں ایمان والو ہی نہیں ہے، آگے جا کر مسلمان عورتوں سے کہہ دو، مسلمان مردوں سے کہہ دو.
اچھا،
یہ آپ دیکھیں گے کہ بالکل صورتحال تبدیل ہو گئی. تو ان کو میں نے عنوان دیا ہے اپنی کتاب میزان میں، مرد و زن کے اختلاط کے آداب، بدکاری نہ پھیلے، فحاشی کی اشاعت نہ ہو، تعلقات میں وہ خرابیاں نہ آئیں کہ جو اس طرح کی چیزوں کی طرف لے جانے کا باعث بنتی ہیں. اس مقصد کے لیے مردوں اور عورتوں کو ملتے وقت، گھروں میں آتے جاتے وقت، دفتروں میں جاتے آتے وقت، مردانہ نشست گاہوں میں آتے جاتے وقت، جو ملنے ملانے کے معاملات ہیں، کھانے پہ کسی کو آپ کو مدعو کرنا ہے، کسی نے آپ کے گھر میں آنا ہے یا باہر کہیں ملنا ہے، عورتیں مرد اگر ملیں گے تو ان کو کن آداب، کن ایٹیکیٹس کا خیال رکھنا چاہیے. اس لیے میں نے یہ کہا تھا، آپ یاد کریں کہ پردہ، یہ حجاب، یہ تو قرآن کے الفاظ ہی نہیں، یہ تعبیر تو کسی جگہ کسی حدیث میں بھی نہیں اختیار کی گئی. یہ ہمارے ہاں ایک کلچرل چیز آہستہ آہستہ پیدا ہوئی اور اس کے بعد ہم نے اس کو دین بنا دیا. دین اور کلچر دو الگ الگ چیزیں. کلچرل چیزیں بہت سی ہیں. میں نے عرض کیا کہ ہمارے معاشرے کا ایک کلچر رہا ہے، اشرافیہ کی عورتوں کے لیے اور آداب ہیں، کام کرنے والی عورتوں کے لیے اور آداب ہیں. آپ اس سوسائٹی میں جائیں، لونڈیوں کے لیے بالکل اور آداب ہیں. مدینے میں دیکھ لیں جا کے، یعنی وہی گریبان جس کو یہاں کہا جائے گا کہ اس کے اوپر کپڑا ڈالو، وہی گریبان ہے کہ جس پر کپڑا ڈالتی ہے لونڈی اور اس کو روکا جا رہا ہے کہ کیوں کر رہی ہو ایسا. تو ہر سوسائٹی کے اندر کچھ چیزیں روایت، کلچر، عرف کے طور پر چل رہی ہوتی ہیں. بہت سی عورتیں تھیں وہاں پہ عرب میں، یعنی دوپٹہ لیا ہے، سر پر بھی دوپٹہ ہے. اچھا، کوئی چیز اٹھانی ہے، آپ پڑھیے ان کی تاریخ، میں تو اس کو زیر بحث نہیں لایا، آپ پڑھیے. وہ دوپٹہ ہے، وہی اٹھایا، سر پہ لکڑیوں اگٹھا رکھ لیا اور دوپٹہ یا کمر کے ساتھ باندھ لیا، نتاق کہتے تھے اس کو. گھر سے باہر نکلے ہیں، جلباب، بڑی چادر لے لی. اچھا، بہت سی اشرافیہ کی خواتین نقاب اوڑھ لی. یہ سب کچھ سوسائٹی میں چل رہا ہے. یہ بالکل اسی طرح کی بات ہے جیسے بعض لوگ یہ کہتے ہیں کہ یہ اسلام میں غلامی کا کیا حکم ہے. بھائی، غلامی اسلام نے پیدا کی تھی، صدیوں سے چلی آ رہی تھی، اسلام کو تو میراث میں ملی. تو یہاں سوال یہ کرنا چاہیے کہ اسلام نے غلامی سے نمٹنے کا کیا طریقہ اختیار کیا. یعنی اسلام نے کوئی حکم دیا تھا کہ لوگوں کو غلام بناؤ؟ اسی طرح عورتیں کیا پہنیں، عورتیں کیا کریں، کوئی عورت بڑی چادر لے، کوئی چھوٹی لے، کوئی دوپٹہ لے کے چلی جائے، کوئی چرواہی ہے تو وہ کس طرح، یہ موضوع اسلام کا نہیں تھا، یہ کلچر کی روایات چلی آ رہی تھی، آج بھی چلی آ رہی ہیں. آپ کے دیہات کی اور ہیں، شہروں کی اور ہیں، ہر علاقے کی اور ہوتی ہیں. جب اللہ نے اس میں احکام دیے تو ہم نے دیکھا کہ سورہ احزاب میں وہ کیا چیز تھی جس کو سامنے رکھ کے دیے. اب یہاں اللہ عام لوگوں کو احکام دے رہا ہے. تو اب ایک ایک کو اس پس منظر میں سنیے. یعنی تمہید کہاں سے اٹھائی ہے؟ بدکاری سے، زنا کی تہمتوں سے، فاحشہ کی اشاعت سے، کہ یہ چیز نہیں ہونی چاہیے. اب ظاہر ہے اس کے برخلاف کیا ہوگا؟ جب آپ کسی منفی بات کا ذکر کرتے ہیں تو انسان فطری طور پر اس کے مثبت عوامل کو سامنے رکھتا ہے. وہ کیا ہے؟ عفت، حیا، باہمی فاصلے، یہ اب زیر بحث آئے ہیں.
اچھا، ایک ضمنی سا سوال اسی موقع پہ، جب ہم یہ کہتے ہیں، آپ یہ فرماتے ہیں کہ یہ ایٹیکیٹس ہیں، تو ہم تو یہ سمجھتے ہیں کہ قرآن میں جو ہدایت دی جاتی ہے وہ قانون اور شریعت ہوتی ہے. ایٹیکیٹس کہہ کے ایک لگتا ہے کہ ایک چیز کا زور ذرا کم کر دیا، مطلب اچھی بات ہے کر لیں. ذرا ہم عام طور پہ کہتے ہیں بھائی اس نے تو ادبی کی خلاف ورزی کی نا، وہ قانون کی خلاف ورزی. ایٹیکیٹس کہاں سے یہ برآمد کیا آپ
نے؟ نہیں دیکھیے، ایٹیکیٹس تو نوعیت ہے. یعنی مثال کے طور پر عبادت ہے، تو عبادت ایک صنف کا نام ہے.
جی،
اللہ کے سامنے آپ جھک رہے ہیں، وہ نفل بھی ہوتی ہے، وہ فرض بھی ہوتی ہے. اسی طرح آداب ہیں، آداب لازم بھی ہوتے ہیں، کہ ان کو اللہ تعالیٰ کہہ رہے ہیں کہ اختیار کرنا ہے، وہ مستحب بھی ہوتے ہیں. تو آداب ایک صنف ہے.
ٹھیک ٹھیک،
یعنی کیا ایٹیکیٹس ہیں؟ اب مثال کے طور پر دیکھیں نا، ایک ہیں کہ بھائی گھروں میں جانے والے کے ایٹیکیٹس کیا ہیں ہمارے موجودہ معاشرے میں. ایک یہ ہے کہ فلاں کلب ہے، उसमें जाने के लिए ये आदाब है,
जूते
वहां तो
पहनने।
आपको दाखिल नहीं होने देगा कोई आदमी, वो
अच्छा
वहां फर्ज हो जाएंगे।
बिल्कुल
तो
ठीक है
आदाब का लफ्ज़ बोलने का मतलब ये नहीं है,
जी।
आदाब का लफ्ज़ बोलने का मतलब ये है कि ये दर हकीकत यानी मिलने जुलने के तरीके हैं जो अल्लाह ताला ने बताए हैं, इनमें क्या ज़रूरी है क्या ज़रूरी नहीं है वो बाद की बहस है।
ठीक।
तो बात कहाँ से शुरू हुई, अब देखिए, या अय्युहल्लज़ीना आमनु ला तदखुलू बुयूतन गैरा बुयूतकुम हत्ता तस्तानिसु व तुसल्लिमु इला अहलिहा। घरों में जाओ, यानी पहली बात तो यह है कि ये कोई तरीका ही नहीं है कि आप उठे और जैसे गली में जा रहे होते ऐसे घर में दाखिल हो गए, ये इस्तिज़ान है यानी इजाज़त लेने के क्या आदाब है, यहाँ से बात शुरू की। तो घरों में जब भी जाओ तो तारुफ पैदा करो पहले, अच्छा घर वालों को सलाम करो, वतुसल्लिमु अला अहलिहा ज़ालिकुम खैरुल लकुम लअल्लकुम तज़क्करून, यही तरीका तुम्हारे लिए बेहतर है ताकि तुम्हें याद दहानी हासिल रहे। ये देख रहे हैं कुरान ने क्या किया, यानी यही तरीका तुम्हारे लिए बेहतर है। मालूम हो गया कि यहाँ इस्तेहबाब ज़ेरे बहस है,
यानी लाजिम नहीं है,
ये लाजिम नहीं है, गलती हो सकती है लेकिन अल्लाह ने इसे हिदायत कर दी है, इस पहलू से लाजिम है कि बंदा अल्लाह के हुक्म को कैसे नज़रअंदाज करे, अल्लाह की हिदायत है। हिदायत की नौयत क्या है, वही है, ये तुम्हारे लिए बेहतर है ताकि तुम्हें याद दहानी हासिल रहे। इस पर देखिए मैंने एक नोट लिखा है, मतलब यह है कि एक दूसरों के घरों में जाने की ज़रूरत पेश आ जाए तो बेधड़क और बेपूछे अंदर दाखिल होना जायज़ नहीं है। इस तरह के मौक़ों पर ज़रूरी है कि आदमी पहले घर वालों को अपना तारुफ कराए, जिसका शाइस्ता और महज़ब तरीका यह है कि दरवाजे पर खड़े होकर सलाम किया जाए। यानी ये तरीका था, ये घंटियां तो नहीं थी ना उस वक्त, दरवाजे के किवाड़ भी नहीं थे कि आप बजा लें, आम तौर पर तो दरवाजे इस तरह लगे हुए ही नहीं थे देहाती माशरे में, तो सलाम करें आप, आवाज़ ही देंगे ना, तो उसका तरीका ये बताया गया। इससे घर वाले मालूम कर लेंगे कि आने वाला कौन है, क्या चाहता है और उसका घर में दाखिल होना मुनासिब है या नहीं। जब आप तारुफ कराएंगे कि मैं फलां हूँ इस मकसद के लिए आया हूँ, इसके बाद अगर वो सलाम का जवाब दें और इजाज़त मिले तो घर में दाखिल हो वरना वापस हो जाए। यानी जो अदब सिखाया गया वो ये कि ये ज़रूरी नहीं है कि आगे से आपसे कहा जाए कि इस वक्त मिलने का इरादा नहीं है, खामोश हो जाएं, बस आप सलाम करेंगे वापस हो जाएंगे। नबी सल्लल्लाहु अलैहि वसल्लम ने, अब देखिए हदीस का क्या ताल्लुक होता है कुरान से, कुरान मजीद ने क्या कहा कि तुम तारुफ पैदा करो और सलाम करो घर वालों को जब भी जाओ, ये तरीका है वहाँ जाने का। आगे ये कहा था फ़इल्लम तजदु फ़िया अहदन फ़ला तदख़ुलूहा हत्ता युज़ना लकुम, फिर अगर वहाँ किसी को ना पाओ तो उनमें दाखिल ना हो जब तक कि तुम्हें इजाज़त ना दी जाए।
अच्छा,
यानी जब तक घर वाले बाकायदा तरीके से इजाज़त ना दे दें उस वक्त तक तुम घर में दाखिल ना हो। वइन कील लकुम इरजू फरजू हवासका लकुम वल्लाहु बिमा तअमलूना अलीम, और अगर तुमसे कहा जाए कि लौट जाओ तो लौट जाओ, यही तरीका तुम्हारे लिए पाकीज़ा है, और याद रखो कि जो कुछ तुम करते हो अल्लाह उसे खूब जानता है। यानी इब्तदा कहाँ से हुई है, इस्तीज़ान से, घर में जाने से रोका नहीं जा रहा, मिलने मिलाने से रोका नहीं जा रहा, घरों में जब तुम जाओगे दाखिल होगे तो तुम्हें पहले सलाम करना चाहिए, तारुफ करना चाहिए। नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस हुक्म की वजाहत में फरमाया कि इजाज़त के लिए तीन मरतबा पुकारो, अगर तीसरी मरतबा पुकारने पर भी जवाब ना मिले तो वापस चले। इसकी फिर बहुत दिलनवाज़ रवायतें हैं बाज़, यानी खुद रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम किसी से मिलने के लिए गए, आपने सलाम किया जवाब नहीं आया, दूसरी बार किया जवाब नहीं आया, तीसरी बार किया जवाब नहीं आया, आप लौटने के करीब थे तो सहाबी दौड़ते हुए अंदर से आए और आकर लिपट गए, तो आपने फरमाया जवाब नहीं दिया, तो उन्होंने कहा कि मैं असल में आप क्या जानते हैं, आप सलाम कर रहे थे, सलाम ज़ाहिर दुआ है, तो मैं कहता था और करें और करें।
सुभान,
तो इस तरह के मामला आगे पेश। इसी तरह आपका इरशाद है कि इजाज़त ऐन घर के दरवाजे पर खड़े होकर अंदर झांकते हुए नहीं मांगनी चाहिए, इसलिए कि इजाज़त मांगने का हुक्म तो दिया ही इसलिए गया है कि घर वालों पर निगाह ना पड़े, मकसद ही फौत हो जाएगा। अब आप इधर उधर से झांक रहे हैं अंदर देख रहे हैं, ये हमारे दरवाजे नहीं थे ना, ये घर थे इस तरह के, तो ये एक देहाती ज़िंदगी का आप तसव्वुर ज़हन में लाएँ, तो ये पहली हिदायत है, यानी जो बात कही गई वही है। اچھا اب آگے چلیے، اس میں ظاہر ہے کہ جو قرآن مجید کا عام طریقہ ہے کہ وہ درمیان میں توجہ دلاتا ہے، بہتری بتاتا ہے، اللہ تعالیٰ کے حکم کی حکمت بتاتا ہے، ان میں سے بعض چیزیں ایسی ہیں کہ جن کی وضاحت ہونی چاہیے، لیکن وہ وضاحت میں نے اپنی تفسیر میں کر دی، یہ میری اپنی تفسیر ہے البیان جس سے میں آپ کو پڑھ کے سنا رہا ہوں۔ تو ارشاد فرمایا کہ اس طریقے سے، اچھا اب دیکھیے، اب چونکہ لفظ استعمال کیا نا، الگ الگ الفاظ ابھی وجود میں نہیں آئے، یعنی آج آپ الگ الفاظ بہت سے ایجاد کر چکے ہیں، یہ سرائے ہے، یہ ہوٹل ہے، یہ ریستوران ہے، یہ دفتر ہے، تو وہاں تو بیت کا لفظ ہے، عربی زبان تو ایک سادہ دیہاتی زندگی میں ہے، تو قرآن مجید نے یہاں کمال یہ کیا کہ ایک صفت کا اضافہ کر کے اب حکم کو آگے بڑھایا۔ وہ آگے کیا ہے؟ لَيْسَ عَلَيْكُمْ جُنَاحٌ أَن تَدْخُلُوا بُيُوتًا غَيْرَ مَسْكُونَةٍ فِيهَا مَتَاعٌ لَكُمْ، اس میں البتہ تم پر کچھ گناہ نہیں کہ ایسے گھروں میں داخل ہو جن میں تمہارے لیے کوئی منفعت ہے اور وہ رہنے کے گھر نہیں ہیں۔ یعنی عمارتیں دو طرح کی ہوں گی نا، ایک وہ جس میں مرد عورتیں رہتے ہیں جیسے ہمارے گھر ہوتے ہیں، اور ایک یہ ہے کہ وہ جگہیں ہیں کہ جن جگہوں میں لوگ رہتے نہیں ہیں، لیکن فیہا متاعٌ لکم، ان میں بھی کچھ کام کے لیے جانا ہوتا ہے، ان میں بھی کچھ ضرورتیں متعلق ہوتی ہیں۔ وہ کیا جگہیں ہو سکتی ہیں؟ اس پر میں نے لکھا ہے، آیت میں اس کے لیے بیوتن غیرہ مسکونہ کے الفاظ استعمال ہوئے ہیں، یعنی ہوٹل، سرائے، مہمان خانے، دکانیں، دفاتر، مردانہ نشست گاہیں وغیرہ، ان میں اگر کسی منفعت اور ضرورت کا تقاضا ہو تو آدمی اجازت کے بغیر بھی جا سکتا ہے۔ یعنی جو آپ کے رہنے کے گھر ہیں وہاں پر یہ کہا گیا کہ اجازت لے کے جاؤ، ایسے وضاحت کرتا ہے اللہ تعالیٰ، کوئی بات کرتا ہے،
یعنی وہ لفظ ایک بولا اور اس سے کائنات کے تمام غیر بیوت کو اس میں
شامل کر دیا۔ اس میں یہ سب چیزیں، اجازت لینے کی جو پابندی اوپر عائد کی گئی ہے وہ ان جگہوں سے متعلق نہیں ہے۔ تو قرآن مجید نے یہاں کیا کیا کہ جو آپ کے ہاں رہنے سہنے کی جگہیں ہوتی ہیں دو حصوں میں تقسیم کر دیا، ایک وہ کہ جہاں آپ بستے ہیں، جو آپ کا گھر ہے، اور ایک وہ جگہیں جن جگہوں پر آپ کسی مقصد سے جاتے ہیں، وہاں منفعت ہوتی ہے، یعنی وہ دفتر ہے تو اس مقصد سے جائیں گے، ہوٹل ہے تو اس مقصد سے جائیں گے، کوئی مردانہ نشست گاہ جیسے ہمارے ہاں، ہمارے بعض علاقوں میں حجرے ہوتے ہیں وہاں مردی ہوتے ہیں، یا عورتیں بھی اگر ہوتی ہیں مثال کے طور پر کہیں کام کرنے کے لیے، تو وہ ایسی جگہ نہیں ہوتی کہ جس میں گھر کا ماحول ہو اور اس چار دیواری کی حفاظت مقصود ہو، تو یہ چیز وہاں پیش نظر نہیں ہوتی۔ تو دو حصوں میں قرآن نے تقسیم کیا، ایک وہ ہے کہ رہنے کے گھر ہیں، اور دوسرے بیوتن غیر مسکونہ، جو رہنے کے گھر نہیں ہیں۔ ایک میں اجازت لے کے جاؤ گے، تعارف کراؤ گے، سلام کرو گے، اگر گھر والے اجازت دیں گے تو اندر داخل ہوگے، گھر سے کہہ دیا جائے کہ اس وقت ملنے کا ارادہ نہیں ہے تو بغیر دل میں کوئی تنگی محسوس کیے چلے جاؤ گے، ہو ازکا لکم، یہی بہتر راستہ ہے، یہی پاکیزگی کا طریقہ ہے۔ تو یہاں سے بات شروع کی گئی۔
یہاں صاحب ایک لفظ، یہاں پہ آپ نے ازکا کا لفظ کہا، آپ نے وہاں گفتگو کرتے ہوئے کہا تھا کہ سارے احکام کو تزکیے سے جوڑے، یہاں قرآن مجید خود اپنے احکام کو دین کا جو پورا نصب العین ہے جو آپ بتا رہے تھے اس سے جوڑتا چلا جا رہا ہے۔
میرے علم میں تو کوئی ایک جگہ نہیں ہے، قرآن مجید بالکل ایک، جسے کہتے ہیں نا ہمارے ہاں بدقسمتی ہوئی، ہم چونکہ روایتوں کے عادی ہیں تو ہم بکھری ہوئی چیزوں کو دین سمجھتے ہیں، وہاں تو پہلے بنیاد واضح کی گئی ہے کہ ہدف کیا ہے، جنت جانے کے لیے کرنا کیا ہے، تزکیہ، پاکیزگی، پاکیزگی کن کن دائروں میں ہوگی، اور حکم دیا جا رہا ہے یا ہدایت کی جا رہی ہے یا کسی چیز کا پابند کیا جا رہا ہے، کسی چیز کو حرام کیا جا رہا ہے، تو وہ اس اصل مقصد سے کس طرح جڑتی ہے، یہ سب چیزیں قرآن بتاتا ہے۔ تو یہاں دیکھیے وہ لفظ آ گیا، ہوا اس کا لکم، یہ زیادہ پاکیزہ طریقہ ہے، پاکیزگی سکھائی جا رہی ہے تمہیں، گھروں کے اندر جاتے وقت یا اور جگہوں پہ جاتے وقت کیا خیال رکھو گے۔ آگے فرمایا، واللہ یعلم ما تبدون وما تکتمون، ایک ایک لفظ دیکھیں کس خوبی سے ادا ہوتا ہے، ارشاد ہوا اللہ جانتا ہے جو کچھ تم ظاہر کرتے ہو اور جو کچھ چھپاتے ہو، یہ عام انسانوں کے احکام ہیں، انہوں نے جانا ہے، اس میں تنبیہ کر دی گئی کہ ظاہر میں پابندی کرو گے، حقیقت میں تاک جھانک کے ارادے سے جاؤ گے تو خدا سے نہیں چھپا سکتے،
اللہ، اچھا،
یعنی اصل میں تمہیں پاکیزگی کی تعلیم دی جا رہی ہے، پاکیزگی ظاہر کی پاکیزگی نہیں ہے، یہ تمہارے باطن سے اٹھنی چاہیے، تو اس پر نگرانی کرو، اس لیے کہ کون دے رہا ہے یہ حکم، کون ہدایت کر رہا ہے،
سب جانتا ہے،
وہ جو دلوں کے حال جانتا ہے، اس کو معلوم ہے، یہ کیا، تو یہ پہلی بات مکمل ہو گئی، یہ استیذان تھا، یعنی اجازت مانگنے کا طریقہ، گھروں میں داخل ہوتے وقت سلام کرنے، اجازت مانگنے کے لیے کیا چیز۔ تو اب یہ واضح ہو گیا کہ میں اس کے لیے آداب کا لفظ کیوں استعمال کرتا ہوں.
بالکل واضح ہو.
یعنی یہ ایٹیکیٹس ہیں جو سکھائے جا رہے ہیں. اب آگے چلیے, یعنی یہ ہم یہاں تک پہنچ گئے. اب کیا کہا؟ کل للمومنین یغضوا من ابصارہم, اے پیغمبر اپنے ماننے والوں کو ہدایت کرو کہ ان گھروں میں عورتیں ہوں تو اپنی نگاہیں بچا کر رکھیں. یعنی اب دونوں جگہ پہ عورتیں ہو سکتی ہیں, گھروں میں آپ کسی دوست کے کسی عزیز کے گھر گئے ہیں, اور ان جگہوں پر جن کا ہم نے ذکر کیا, بیوت مسکونہ اور بیوت غیر مسکونہ,
دفاتر بھی اور گھر بھی,
دونوں ہر جگہ, کہیں بھی عورتیں ہو سکتی ہیں.
جی
یعنی آپ مثال کے طور پر آپ ہمارے ڈیرے پر آئے, میں آپ سے عرض کروں کہ میں تو ایک دیہاتی پس منظر کا آدمی ہوں, میری ننہال ددہال میں جگہ جانور باندھے جاتے تھے, وہاں جیسے عورتیں مرد جاتے تھے کام کرنے کے لیے عورتیں بھی جاتی تھیں.
جی
تو جانا پڑ جاتا تھا, وہ کھلے دروازوں کی جگہ ہوتی تھی, وہاں عام طور پر بھینسیں گائے باندھی ہوئی ہیں, بہت بڑے بڑے ڈیرے سے بنے ہوئے ہیں. تو اس طرح کی جتنی جگہ دیہات میں ہوگی, اب ظاہر ہے موجودہ تمدن میں بھی ہوں گی, دونوں جگہ. یہیں ایک بات کی طرف توجہ دلا دوں, استاذ امام امین حسن اصلاحی کہتے ہیں کہ یہ گھر کے آداب بتائے جا رہے ہیں.
جی
آپ یہ دیکھیے کہ یہ صرف گھر کے نہیں, اس میں بیوت مسکونہ بھی ہیں اور بیوت غیر مسکونہ,
تو لازمی باہر ہوں گے,
تو لازمن باہر بھی ہوں گے. دونوں جگہ جہاں عورتیں ہوں گی تو وہاں پہلی ہدایت کیا فرمائی؟ یغضوا من ابصارہم, اپنی نگاہیں بچا کر رکھیں. یعنی پہلی بات جس کو غض بصر آپ کہتے ہیں, بھائی غض بصر اگر خاتون کو برقع پہنا دیا ہے تو ضرورت ہی کہاں رہ گئی؟
بہت اہم نقطہ.
بند کر دیا ہے تو ضرورت ہی کہاں رہ گئی؟ اندر آپ جا ہی نہیں سکتے تو ضرورت کہاں رہ گئی؟ تو اصل میں عام زندگی پر اس طرح کی کوئی قدغن لگانا پیش نظر ہی نہیں ہے اس پروردگار کی. تو پہلی بات کہاں سے کہی؟ ان مردوں سے کہو جو ایمان لے آئے ہیں, آپ کو مانتے ہیں, کہ اپنی آنکھوں پر پیرا بٹھائیں.
یعنی لازمن دیکھیں گے اور پھر پیرا بٹھائیں,
سامنے ہوں گی دیکھیں گے تبھی ہوگا نا, ملنا ہوگا, بات کرنی ہوگی. یعنی آپ دفتر میں گئے ہیں وہاں کوئی خاتون کام کر رہی ہے, گھر میں ہیں وہاں کوئی خاتون کام کر رہی ہے, کہیں باہر ہیں تو وہاں کوئی چرواہی ہے جو بھیڑ بکریاں چرا رہی ہے, کوئی خاتون اپنے کھیتوں میں کام کرنے کے لیے آئی ہوئی ہے. اس پوری زندگی کو سامنے رکھیں اور پھر رکھ کر دیکھیں کہ اس میں پہلی ہدایت کیا, یہی تو ہونی چاہیے تھی. یعنی گھر ہے تو اجازت لے کے جاؤ, اور نگاہ پڑھنے کا مرحلہ آ گیا ہے تو غض بصر سے کام لو. اب غض بصر کیا ہے؟ یعنی یہ جو نگاہیں ہیں, نگاہوں میں حیا ہو اور مرد و عورت ایک دوسرے کے حسن و جمال سے آنکھیں سینکنے, خط و خال کا جائزہ لینے اور ایک دوسرے کو گھورنے سے پرہیز کریں, تو اس حکم کا منشا یقیناً پورا ہو جاتا ہے. غض بصر کا مطلب یہ نہیں ہے کہ آپ کی نگاہیں پاؤں میں ہونی چاہیے
اور ٹھوکر کھا کے گر جائیں,
ٹھوکر کھا گریں گے نہیں. غض بصر اصل میں آنکھوں کے دیکھنے کے انداز پر پابندی.
اچھا,
تو اس کو بیان کیا میں نے, اور یہ دوسرے اہل علم بھی اس کو ایسے ہی بیان کرتے ہیں. حد یہ ہے کہ مولانا سید اول اللہ صاحب مودودی جو ہر وقت برقع ہی پہنانے پر اصرار کر رہے ہیں, وہ بھی غض بصر کا یہی مطلب بیان کرتے ہیں. اس لیے کہ غض بصر عربیت کی روح سے اس کے علاوہ کسی اور معنی میں ہو نہیں سکتا. تو کیا مقصود ہے؟ یہ دیکھیے, پھر نگاہوں میں حیا ہو اور مرد و عورت ایک دوسرے کے حسن و جمال سے آنکھیں سینکنے, خط و خال کا جائزہ لینے اور ایک دوسرے کو گھورنے سے پرہیز کریں. یہ بری نگاہ ہے, بد نگاہی سے آپ بچائیں گے اپنے آپ کو, تو اس حکم کا منشا یقیناً پورا ہو جاتا ہے. اس لیے کہ اس سے مقصود نہ دیکھنا یا ہر وقت نیچے ہی دیکھتے رہنا نہیں ہے. یہ عربیت کی روح سے اس کا مطلب یہی ہے, اس سے مقصود نہ دیکھنا یا ہر وقت نیچے ہی دیکھتے رہنا نہیں ہے, بلکہ نگاہ بھر کر نہ دیکھنا اور نگاہوں کو دیکھنے کے لیے بالکل آزاد نہ چھوڑ دینا ہے. یہ مطلب ہے اس کا. اس طرح کا پہرا اگر نگاہوں پر نہ بٹھایا جائے, یعنی آدمی کی نگاہ یہ نگاہ نہیں ہے جو ضرورت کے وقت اٹھتی ہے, دیکھتے بھی ہیں, بات بھی کرتی, کوئی خاتون لیکچرر ہے وہ آپ کو پڑھا رہی ہے, آپ کسی ہسپتال میں کام کر رہے ہیں وہاں کسی کی طرف دیکھ رہے ہیں, کسی سے ملنے کے لیے گئے ہیں, کسی گھر میں بیٹھے ہوئے ہیں, آگے سب چیزیں مزید زیر بحث آ جائیں گی. تو اس موقع پر آپ کی نگاہ کیسی ہونی چاہیے؟ وہ خط و خال کا جائزہ لینے والی نہیں ہونی چاہیے, وہ تاڑنے والی نہیں ہونی چاہیے, وہ گھورنے والی نہیں ہونی چاہیے, وہ ایک سادہ نگاہ ہونی چاہیے جیسی ہماری اپنی ماؤں بہنوں پر بھی اٹھتی ہے. تو یہ نگاہ ہے جس کی تلقین کی گئی. اس طرح کا پہرا اگر نگاہوں پر نہ بٹھایا جائے, یعنی اگر نگاہیں اس طرح آپ کے باطن کی پاکیزگی کی پابند نہ ہوں, تو نبی صلی اللہ علیہ وسلم کے الفاظ میں یہ آنکھوں کی زنا ہے.
اچھا یہ ہے آنکھوں کی زنا جو کہا
کسی
گیا.
کو بیان کیا گیا ہے. اس سے ابتدا ہو جائے تو شرم گاہ اسے پورا کر دیتی ہے یا پورا کرنے سے رہ جاتی ہے. یعنی پہلے فقط نگاہ سے ہوتا ہے فیصلہ دل کا, وہاں سے بات شروع ہوتی ہے. چنانچہ یہی نگاہ ہے, یہی نگاہ ہے جس کے بارے میں رسول اللہ صلی اللہ علیہ وسلم نے لوگوں کو نصیحت فرمائی ہے کہ اسے فوراً پیش پھیر لینا چاہیے. یہ نگاہ ہے. آپ بد نگاہ ہو گئے ہیں تو پھر نگاہ پھیر لیجئے. آپ کا باطن اس ظاہری نگاہ کی کیفیت پر پابندی نہیں لگا سکا تو پھر نہ دیکھیے. حضور نے بڑی اعلیٰ بات کہی ہے اگر آپ غور کریں, ایسے روایتوں کو سمجھتے ہیں. یعنی قرآن ایک فریم طے کرتا ہے, ایک آپ کو کانسیپٹ دیتا ہے, اس کے اپلائیڈ معاملات میں وضاحت کرتے ہیں. تو پہلی بات یہ واضح ہو گئی.
یہاں بھی ہم سب یہ دیکھیں کہ جب یہ کہا آپ نے فرمایا, اس نقطہ نظر کی تردید کی کہ یوں نہیں ہے کہ نظریں جھکا کے آپ چلتے رہیں اور ٹھوکر کھا کے گر جائیں. جو ہدایت قرآن نے دی ہے وہ تزکیے کے ساتھ اٹیچ ہوتی ہے کہ نظر تاڑنے والی نہ ہو. لیکن اگر اس سے ہم یہ حکم برآمد کریں کہ حکم ہی نیچے دیکھے چلنے کا دیا, تو اس میں تو تزکیے کے ساتھ کوئی اٹیچمنٹ نہیں ہوتی.
یعنی وہ اصل بات ہی ختم ہو جاتی ہے اور اس سے ایک مزے کا خیز صورت پیدا ہو جاتی ہے. تو قرآن مجید کو اس کی عربیت کا لحاظ کر کے, یعنی جملہ کیا ہے, لفظ کیا استعمال کیا گیا ہے, اگر وہی بات کہنی ہوتی کہ تم نگاہیں ہی اپنی زمین پر گاڑ لو تو الفاظ ہی بالکل مختلف ہوتے. یعنی نگاہوں میں ایک پستی پیدا کرو, وہ حیا کی پستی ہے. لیکن اگر وہ حیا کی پستی نہیں پیدا ہوئی اور آنکھیں گاڑ دی ہیں, جیسے کہ وہ مشہور واقعے میں ہے, حضور نے منہ ہی پھیر دیا ایک آدمی کا, تو وہ کیا ہے؟ وہ اصل میں وہ نگاہ ہے جسے روکا گیا ہے. جب وہ نگاہ آپ نے پڑتی دیکھی تو پھر آپ نے کہا کہ پھیر لو اس بات کو. تو یہ پہلی بات فرمائی. اچھا, اب اس کے بعد دوسری بات کیا کہی؟ وہ یہ فضو فروج ذہن میں رہے, یہ مسلمان مردوں کو خطاب کیا جا رہا ہے ابھی. اچھا, اگر یہ آگے عورتوں کو الگ خطاب نہ کیا جاتا تو خطاب دونوں کے لیے ہو جاتا. عربی زبان کا یہ اسلوب یاد رکھیے کہ جو اسالیب دونوں کے لیے ہوں گے یا عام ہوں گے وہ عام رہیں گے, اللہ یہ کہ کوئی تخصیص آ جائے. تو یہاں پر اللہ تعالیٰ نے یہ طریقہ اختیار کیا کہ مردوں کو الگ خطاب کیا, عورتوں کو الگ خطاب کیا. تو مردوں کو خطاب کر کے پہلی بات یہ فرمائی کہ نگاہ میں یہ چیز ہونی چاہیے. اچھا, اب دوسری کیا فرمائی ہے؟ اور یہ سب سے اہم حکم ہے, وَيَحْفَظُوا فُرُوجَهُمْ. اچھا, دلچسپ بات دیکھیے وہی کہ قرآن مجید کیسے کرتا ہے. اوپر آپ نے دیکھا کہ گھروں کے باہر سے سلام کرو, یہ اَزْكَى لَكُمْ, یہاں پھر آ گیا ذَلِكَ اَزْكَى لَكُمْ. وہاں بھی یہی تھا, ذَلِكَ اَزْكَى لَكُمْ,
تزکیہ پیوریفیکیشن سے.
وہ یعنی اصل حکم کی طرف توجہ دلائی جا رہی ہے. وہاں کیا تھا؟ اذیت, تکلیف, بہتان ترازی, اس کے نتیجے میں اللہ کو اذیت ہو رہی ہے, اللہ کے پیغمبر کو اذیت ہو رہی ہے. وہاں ساری چیز عذاب میں یہ تھی, یہاں کیا ہے؟ اَزْكَى لَهُمْ, اَزْكَى لَكُمْ, یہ تمہارے لیے پاکیزہ طریقہ ہے. ان اللہ خبیرم بما یصنعون. تو اب آگے کیا فرمایا؟ اور اپنی شرمگاہوں کی حفاظت کریں, اے پیغمبر اپنے ماننے والوں کو ہدایت کرو کہ ان گھروں میں عورتیں ہوں تو اپنی نگاہیں بچا کر رکھیں اور اپنی شرمگاہوں کی حفاظت کریں, یہ ان کے لیے زیادہ پاکیزہ طریقہ ہے. اس میں شبہ نہیں کہ جو کچھ وہ کرتے ہیں اللہ اس سے خوب واقف ہے. یہ مردوں کو ہدایت فرمائی. اس کے بعد اب دلچسپ بات یہ دیکھیے کہ بالکل یہی الفاظ دہرا دیے.
اچھا,
عورتوں کو خطاب کر کے.
اچھا,
یعنی تاکہ معلوم ہو جائے کہ یہ بات جس طرح مردوں کو کہی جا رہی ہے ویسے ہی عورتوں کو کہی جا رہی ہے. تو آپ نے اس کو پردے کا عنوان دینا تو کہیں مردوں کے لیے پردہ لازم کیا اللہ تعالیٰ.
یعنی کوئی ڈسکریمنیشن نہیں,
کوئی نہیں, آداب بتائے جا رہے ہیں. یعنی آداب بتائے جا رہے ہیں کہ پہلی چیز کیا کہی؟ غز بصر سے کام لو, اپنی نگاہوں پر پیرا بٹھاؤ. دوسری کیا کہی؟ شرمگاہوں کی حفاظت کرو. اب میں اس کی وضاحت کروں گا آگے کیونکہ وہ بہت اہم بات ہے, لیکن آگے سن لیجئے پہلے. وَقُلِّ الْمُؤْمِنَاتِ يَغْضُضْنَ مِنْ أَبْصَارِهِنَّ وَيَحْفَظْنَ فُرُوجَهُنَّ. اور ماننے والی عورتوں کو ہدایت کرو کہ وہ بھی اپنی نگاہیں بچا کر رکھیں اور اپنی شرمگاہوں کی حفاظت کریں. تو گویا دو باتیں کہیں, غز بصر, حفظ فروج. غز بصر نگاہوں میں پستی پیدا کرنا, نگاہوں کو بچا کر رکھنا, یعنی بد نگاہی سے بچ کے رہنا,
ٹھیک,
ایک. اور دوسرے کیا ہے؟ شرمگاہوں کی حفاظت کرنا. مردوں کو بھی کہا, عورتوں کو بھی کہا. اب شرم گاہوں سے حفاظت کرنے کی یہ کیا تعبیر ہے؟ تو آپ یہ دیکھیے, غور کیجئے اس بات کے اوپر کہ شرم گاہوں کو ڈھانپ کر رکھنا نہیں کہا,
حفاظت کرنا.
یعنی یہ نہیں ہے کہ آپ چند پتے جو ہیں اس کے اوپر رکھ لیں, नहीं, शर्मगाहों की हिफाजत करनी है। शर्मगाहों की हिफाजत करना एक बहुत ही जामे ताबीर है असल में उस सारे कल्चर की जो पैदा हो जाता है उसके फौरन बाद, अगर आप उसको उसकी रूह में समझ लें। चूंकि अहकाम पैदा कहाँ से हुए हैं, ये आदाब क्यों सिखाने ज़रूरी हो गए हैं, इसलिए कि सोसाइटी के अंदर जना की तरफ मेलानात का खात्मा किया जाए। तो अब शर्मगाह आ गई,
जी
यानी शर्मगाहें क्या हैं, अंदेशे की सब जगह। लफ्ज़ भी वो इस्तेमाल किया है कि जो असल में बहुत तामीम रखता है अपने अंदर, अंदेशे की जगहों की हिफाजत करो। मकसूद ज़ाहिर है वही है कि जिनमें जिनसी ख्वाहिश या जिनसी मेलान या जिनसी कशिश हो सकती है, तो उनकी हिफाजत करो। हिफाजत करने का लफ्ज़ जब आप इस्तेमाल कर रहे हैं तो ये महज ढांपना नहीं है, बल्कि वो जो बातिन का मेलान पैदा होता है वो भी ना हो, और हर वो जिस्म का हिस्सा जो उस जानिब ले जाने का बायस बन रहा है उसे ढांप लो। तो अब गोया क्या हुआ, आपको बताया गया कि असल मकसूद क्या है और उसका इतलाक आपने कैसे करना है, ये छोड़ दिया गया। इसलिए कि इंसान बहुत अच्छी तरह समझता है, हर कल्चर में उसकी नौईयत बिल्कुल अलग हो जाएगी, लेकिन लिबास के जितने आदाब पर आप गुफ्तगू करते हैं असल में वो हिफ्ज़े फ़ुरूज की सादा ताबीर के अंदर छुपे हुए हैं।
शर्मगाहों को छुप की हिफाजत करना।
यानी असल में लिबास का एक पहलू तो वो है ना कि वो आपके लिए जीनत का बायस बनता है, यानी आप लिबास इसलिए पहनते हैं कि आप अच्छे लगें, ये पहलू तो जाहिर है कि यहाँ मौजू नहीं है। लेकिन लिबास का एक दूसरा पहलू ये है कि बातिन में क्या है, जना का बदकारी का मेलान न पैदा हो। ये आप जानते हैं कि वो मेलान जहाँ से शुरू होता है वो निगाह है, फिर वो जाहिर है कि दिल की कैफियत की तरफ मुंतकिल होता है, फिर इंसान के जज्बात में एक ख़ास तरह के हैजान पैदा करता है, फिर उसके बाद कुछ आपके आमाल से चीज़ें सरज़द होना शुरू हो जाती हैं। यानी उसमें ये चीज़ भी होती है कि उन अज़ा को नुमाया किया जाए जब ये ख्वाहिश पैदा होती है जो दूसरे के लिए बायस कशिश हो सकते हैं। ऐसे ही होता है ना ये
जी
सब कुछ, जब ये सब ऐसे ही होता है तो जाहिर है कि हिफ्ज़ फ़ुरूज का या हिफाजत करने का मतलब यह है कि अब आप फैसला करें इस बात का कि किस किस जगह से दरअंदाजी हो सकती है, तो उसको आप रोकें। तो लिबास के जितने पहलू हैं, ये जो आप आमतौर पर पढ़ते हैं कि भाई फलां फलां चीज़ें जो वो सतर की चीज़ें हैं, फलां चीज़ों का लिहाज करना चाहिए, वो फिर हमारे फुकहा ने इस चीज़ को सामने रख कर आगे मुतय्यन करने की कोशिश की। अल्लाह ताला की किताब का तरीका बिल्कुल मुख्तलिफ है, यानी उसमें असल बात बताई गई, उसका असली हदफ बताया गया, और उसके बाद आप पर छोड़ दिया गया कि अब आपने लिबास में, नशस्त व बर्खास्त में, उठने बैठने में अब आपने उन चीज़ों का लिहाज करना है। ये नहीं कि एक धज्जी अपने ऊपर डाल ली है तो चलिए शर्मगाह छुप गई, नहीं, हिफाजत करनी है इसकी। किससे? निगाहों से, मेलान से, कशिश से। तो अब इसको फैलाते चले जाइए,
समझ गया बिल्कुल।
यानी और जेहन में रखिए ये बात कि चूंकि बात मर्दों को भी कही गई है और औरतों को भी कही गई है, तो मर्दों के लिए तो शर्मगाहें हम जानते हैं, औरतों का सीना भी शर्मगाह है। तो इस वजह से जिस जिस जगह से अंदेशा हो सकता है, एक है वो खास मकाम, और एक ये है कि आपके वो आज़ा, आपके जिस्म के वो हिस्से, आपका वो लिबास पहनने का तरीका जो असल में उधर ले जाने का बायस बनता है। तो जिस तरह सद्दे ज़रिया होता है कि आप पाबंदी बहुत दूर जाके लगाते हैं, शराब ने नशा पैदा करना है तो एक कतरे से भी इज्तनाब करें, वरना आप करेंगे नहीं। तो यहाँ लिबास के बारे में क्या हिदायत सामने आई, लिबास यानी पहनते वक्त, सिलाते वक्त, वो ढीला होना चाहिए या चुस्त होना चाहिए, उसमें आपके आज़ा नुमाया होने चाहिए या वो उनको छुपाने वाला होना चाहिए, वो आज़ा के जो